रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्रालयले दशैं अगाडि नै चीनसँगका व्यापारिक नाकाहरू पूर्ण रूपमा सञ्चालनमा आउने बताएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित हिजो पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले कोविड र प्राकृतिक विपत्तिका कारण बन्द अवस्थामा रहेका मित्र राष्ट्र चीनसँगको सीमा नाकाहरू अहिले नै आंशिक रूपमा सञ्चालनमा आइसकेका र दशैं अगावै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफूहरू आशावादी रहेको बताउनुभयो। प्रवक्ता लम्सालले चिनिया जनो कांग्रेसका अध्यक्ष ली चान्सुको सम्पन्न नेपाल भ्रमणले नेपाल चीन बीचको सम्बन्ध थप सुमधुर बनाउन सफल भएको बताउनुभयो। तातोपानी नाकाबाट हिजो दुईवटा कन्टेनर भित्रिएका छन्। एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रो लगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो। मंगलबारसम्म 11 कन्टेनर स्याउ खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ। विक्रम सम्म 2072 भूकम्पपछि यो नाका सहज सञ्चालन हुन सकेको छैन। भूकम्प अघि दैनिक करोड़ बढ़ी राजस्व तातोपानी उठ्ने गरेको थियो। झण्डै एक महिना बढ़ी समयदेखि कोविड 19 संक्रमण बढ़ेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका हिजोदेखि खुलेका छन्। नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ। साथै कोविड 19 संक्रमण घटेकाले पनि दुवै नाका हिजोदेखि सञ्चालन गरिएको समेत जनाइएको छ। निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लाल पूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन हिजो निर्देशन दिएको छ। आगामी मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज 2 र 3 गते उम्मेद्वार मनोनयनको बन्द सूची पेश गर्ने कार्यक्रम रहेको सन्दर्भमा आयोगले सो निर्देशन दिएको हो। काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ। महानगरपालिकाको नगरसभाको 11 अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ। यसै गरी महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 समेतका आधारमा कानून उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोके बमोजिमको जरिवाना समेत हुने काठमाडौँ महानगरपालिकाका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो। चार देशका कलाकारहरूको सहभागितामा पोखरामा वृहत आर्ट क्याम्प आयोजना गरिने भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठान संघको सहकार्यमा आजदेखि असोज 4 गतेसम्म हुने पोखरा आर्ट क्याम्पमा नेपाल सहित भारत बंगलादेश र इरानका झण्डै 100 कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरंग समाज IWS नेपालले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा एक तिहाई भूभाग बाढ़ीले डुबानमा परिविस्तारै जनजीवन सामान्य हुँदै जाँदा स्वास्थ्य समस्या भने विकराल बन्दै गएको छ। जुन यता पाकिस्तानमा बाढ़ीले 3,30,00,000 मानिस प्रभावित हुनुका साथै 1,500 ज्यान गुमाएका छन्। बाढ़ीपछि अहिले डेंगू र मलेरियाको प्रकोप देखिएको छ। सिन्ध प्रदेशमा मात्र डेंगूले 9 जनाको ज्यान जानुका साथै 4,000 जति संक्रमित भएका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले सहयोग गर्न आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा महासचिव गुटरेसले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि यस वर्ष मात्र कम्तीमा पनि 4,40,00,000 अमेरिकी डलर आवश्यक रहेको बताउनुभयो। महासचिव गुटरेसले सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरूका लागि पनि थप सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो। विगत लामो समयदेखिको आन्तरिक द्वन्द र खडेरीका कारणले सिरियाको आर्थिक अवस्था नाजुक रहेको र बाल बालिका समेत कुपोषणको शिकार हुँदै गएको समाचारमा जनाइएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन मध्याह 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।